भूटानी शरणार्थीको कथा व्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटा सहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौ। आजको अंक शरणार्थी शिविरमै बसेर पनि शरणार्थीको दर्ता नपाएका भूटानीको आन्दोलन समाधानका लागि भएको मध्यस्थताको प्रयास विफल भएको सन्दर्भमा केन्द्रित छ। प्रयास विफल हुनुको कारण र अबको बाटोबारे मानवाधिकार सञ्जाल झापाका सचिव लक्ष्मी निरौलाका कुरा सुन्छौं।
अगुवाई गर्नेहरूले पनि यसमा गम्भीर हुनु आवश्यक छ र जो सरकारवाला निकायहरू हुनुहुन्छ यसमा पनि गम्भीर छ। दुवै पक्ष गम्भीर नभएको कारणले गर्दा यति दिनभित्रमा यो समस्या समाधान हुन्छ होला भन्ने विषयमा अहिले अड्कलबाजी गर्नु छिटो हुन्छ होला जस्तो लाग्छ।
यो समस्या समाधानका लागि शरणार्थी नेतृत्वको पहल तथा विश्लेषणबारे भूटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलसँग कुराकानी पनि गर्छौं।
नेपालको राष्ट्रिय मुद्दा बनिसकेको अवस्थामा नेपाल सरकारले यसलाई चाहिँ चासो लिनुपर्ने चाहिँ हो, तर भइरहेको छैन, दुःख लागेको।
आन्दोलनकारीहरूको अवस्था तथा शरणार्थी प्रतिनिधिहरूको बुझाइ पनि छ। त्योभन्दा पहिले शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
दर्ता र सहायताको माग सहित आमरण अनशनमा बसेका भूटानीको आन्दोलन थप पेचिलो बन्दै गएको छ। आन्दोलन स्थगित गरेर शान्तिपूर्ण तरिकाले अघि बढ्न विभिन्न मानवाधिकार कर्मी तथा सरकारी प्रतिनिधिले गरेको आग्रहलाई आन्दोलनकारीहरूले बेवास्ता गरेका छन्। हिजो झापाको दमक पुगेका गृह राज्य मन्त्री भीमराज चौधरीलाई अधिकार कर्मीहरूले शरणार्थीको माग पूरा गर्न र अनशन तोडाउन आग्रह गरेका थिए। चौधरीले मागका बारेमा सरकारको माथिल्लो निकायमा पुर्याउने बताउनुभयो।
म सम्पूर्ण राज्य मात्रै होइन, म राज्य प्रतिनिधि मात्रै आएको छु, मेरो सिट एजेन्डा बेग्लै थियो। यसो बाटोमा आउँदाखेरि थाहा पाएँ उहाँहरूको ती के अरे समस्यालाई चाहिँ सरकारले तुरन्त एड्रेस गर्न सकोस् भन्ने कुरा चाहिँ म्यासेज चाहिँ पुर्याइदिन्छु।
गृह राज्य मन्त्री चौधरी शरणार्थी शिविरमा भने जानु भएन। उहाँले अनसन तोडिने भए मात्रै शरणार्थी शिविर जाने बताउनुभयो। कार्तिक 29 गतेदेखि आमरण अनशनमा बसेका महिलाको स्वास्थ्य स्थिति एकदमै नाजुक बनेको छ। आमरण अनशनमा बसेका 15 मध्ये राधिका पौडेल, इन्दिरा भट्टराई, रेणुका मगर र चन्द्रमाया खड्का सिकिस्त भएपछि उपचारका लागि विराटनगर लगिएको छ। यसैबीच माग पूरा गर्न दबाव दिन आन्दोलनकारीले बेडाङ्गी 2 शरणार्थी शिविरमा रहेका सरकारी र शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगका कार्यालयमा लगाइदिएको तालचा भने प्रहरीले हिजो साँझ तोडिदिएको छ। झापा र मोरङका 6 शरणार्थी शिविरमा पहिचान र सहायता वञ्चित भूटानीको संख्या 3,749 छ। शरणार्थी शिविर समायोजन अन्तर्गत टिमाई शरणार्थी शिविरका 30 परिवारलाई बेलडाङ्गी शरणार्थी शिविरमा सार्न थालिएको छ। गएको सोमबारदेखि सार्न शुरू गरिएको हो। अहिलेसम्म 30 परिवारका 138 जनालाई सारिएको छ। सारिएका मध्ये 2 परिवार बेलडाङ्गी 3 र बाँकी बेलडाङ्गी 2 शरणार्थी शिविरमा सारिएको छ। पहिलो चरणमा जोखिममा परेका अपाङ्ग र असहायलाई सारिएको टिमाई शरणार्थी शिविर व्यवस्थापन समितिले जनाएको छ। लैंगिक हिंसा विरूद्धको 16 दिने अन्तर्राष्ट्रिय अभियान आजदेखि शुरू भएको छ। सबै शरणार्थी शिविरमा महिला हिंसा विरूद्ध जनचेतना फैलाउने कार्यक्रम भएका छन्। बिहान सबै शरणार्थी शिविरहरूमा महिला हिंसा विरूद्ध नारासहित प्रभात फेरी र सभा भए। घर शान्ति नै विश्व शान्तिको आधार, दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरौं भन्ने नाराका साथ अभियान शुरू भएको हो। आजदेखि December 10 पर्ने अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको 20 अवधिमा महिला हिंसा सम्बन्धी मुद्दालाई मानवाधिकार हननका घटनासँग जोड्दै विश्वभर 16 दिने अभियान गरी मनाइन्छ। कार्यक्रम शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग र शिविर व्यवस्थापन समितिले संयुक्त रूपमा गरेका हुन्। यसैबीच शरणार्थी मुद्दामा विशेष भूमिका निर्वाह गरेको भन्दै खुदुनाबारी शरणार्थी शिविर व्यवस्थापन समितिले उज्यालो 90 नेटवर्कलाई सम्मान पत्र दिएको छ। शरणार्थीलाई सहयोग गरेको भन्दै शनिचरे शरणार्थी शिविर आसपासका 6 स्थानीयलाई पनि सम्मान गरिएको छ। खुदुनाबारी शरणार्थी शिविरमा भएको अन्तर सेक्टर ब्याडमिण्टन प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा सेक्टर ईले जितेको छ। फाइनलमा सेक्टर ई र जी भिडेका थिए। गएको शुक्रबारदेखि शुरू प्रतियोगिताको पुरूषतर्फको फाइनलमा सेक्टर जी विजयी भएको छ। फाइनलमा सेक्टर जी र सशस्त्र प्रहरीको टोली भिडेका थिए। प्रतियोगितामा पुरूषतर्फ 7 सेक्टर र सशस्त्र प्रहरी बलको 1 समूहसहित 8 समूह सहभागी थिए। यसै गरी अन्तर सेक्टर क्रिकेट प्रतियोगिताको फाइनल सेक्टर डी को ए समूहले जितेको छ। फाइनलमा सेक्टर जी र सेक्टर डी को ए समूह भिडेका थिए। प्रतियोगिता खुदुनाबारी शरणार्थी शिविरको युवा मैत्री केन्द्रले गरेको हो। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अङ्कमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि शरणार्थी शिविरमै बसेर पनि शरणार्थीको दर्ता नपाएका भूटानीको आन्दोलन समाधानका लागि भएको मध्यस्थताको प्रयास विफल भएको सन्दर्भमा चर्चा गरौं। शरणार्थी शिविरमै बसेर पनि शरणार्थीको पहिचान र सहायता नपाउँदा मर्का पर्यो भन्दै भूटानी महिलाहरूले 11 दिन अघि आमरण अनसन नै शुरू गरे। यसबीचमा मानव अधिकार कर्मीहरूको पहलमा निकास निकाल्ने कसरत भए पनि पूरा भएन। अनसनकारी र सरकारी दुवै पक्षको अडान जस्ताको त्यस्तै छ। गएको जनवरीमा अनसनपछि भएको सहमति कार्यान्वयन नभएको भन्दै अनसनकारीले यसपटक शंका गरेका छन्। माग पूरा गर्न केही समय लाग्ने भएकोले तत्काल प्रतिबद्धता दिन सरकारी निकायका प्रतिनिधि हच्केका छन्। आन्दोलन समाधानका लागि भएको मध्यस्थताको प्रयास विफल भएको सन्दर्भमा मानवाधिकार सञ्जाल झापाका सचिव तथा मानव अधिकार कर्मी लक्ष्मी निरौलाका कुरा सुनौ।
अहिले हामीले उठाइरहेको कुरा के हो भने यी समस्याहरूलाई वार्ताको ढंगले नै समस्या समाधान गर्नुपर्छ भन्ने क्रममा हामी राज्यसँग र अनसनकारी शरणार्थीहरूसँग पनि मध्यस्थताको पहल गरिरहेका छौं। हाम्रो शक्ति भनेकै बोलीमा हुन्छ भन्ने विश्वास गर्छौं र हामीले राज्यका उपल्लो निकायदेखि लिएर स्थानीय निकायसम्मलाई परिस्थितिको गम्भीरतालाई हेरिदिन र संवेदनशील बनिदिनका लागि पटक पटक अनुरोध गरेका छौं। विभिन्न चरणमा कुराकानी गरेका छौं, राज्यको माथिल्लो निकाय होस् र उपल्लो निकाय होस् अथवा स्थानीय निकाय होस्। र त्यसै क्रममा गृह राज्यमन्त्री हाम्रो जिल्लामा झापा जिल्ला भ्रमणको क्रममा आइरहेको बेला पनि उहाँलाई भेटेर हामीले यो विषयहरूलाई गम्भीरतापूर्वक हेरिदिनलाई अनुरोध गरेका छौं र उहाँले हामीसँगको भेटघाटमा म गएर अनसनकारीहरूसँग भेट्छु कुराकानी गर्छु भन्नेसम्मको आश्वासन दिनुभएको। तर अवस्था यति छिटो अनौठो ढंगले भयो कि अन्तिम अवस्थामा उहाँ शरणार्थीहरूसँग गइदिनु भएन। एकातिर यो अवस्था छ राज्यको भन्नुहुन्छ भने शरणार्थीहरूको पनि आन्दोलनको सामान्य सिद्धान्तमा आधारित रहेर आन्दोलन गर्नुभएको छैन, किनभने उहाँहरूको बटम लाइन नै एकदमै प्राप्ति नै सबैभन्दा अन्तिम गोल नै प्राप्ति हो भन्ने हिसाबले उहाँहरू लाग्नु भएको छ र दुवैको अडान चाहिँ एकदमै कठोर ढंगको भएको कारणले गर्दा पनि यो 10 दिनसम्म पुगिरहेको छ र अहिले निचोडमा पुगिहाल्ने अवस्था देखिएको चाहिँ छैन। तर हामी आशावादी छौं, अझै पनि सम्बन्धित निकायहरूले कुरा सुन्छन्, आन्दोलनकारीहरूले पनि आफ्ना आन्दोलनका स्वरूपहरूलाई परिवर्तन गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ।
जस्तो युएनको अगाडि, युएनको अफिस अगाडि नेपाल सरकारको एउटा महत्वपूर्ण सरकारको अङ्ग छ त्यहाँ शरणार्थी समन्वय इकाइ, उनीहरू दुवै निकायको अगाडि शरणार्थीहरू पहिचान र सहायता देऊ भनेर पहिचान र सहायता माग्दै त्यो तहसम्म आइपुग्नु भने त राज्य र अन्तर्राष्ट्रिय समुदायका लागि पनि धेरै लाजमर्दो कुरा हो कि?
हामीलाई पनि त्यही कुरा नै लागेको, एउटा पहिचानका लागि मान्छेहरूको शरणार्थीहरूको लडाईँ भनेको पहिचानका लागि हो। त्यसले गर्दा राज्यले डिक्लेयर गर्नुपर्छ उनीहरू शरणार्थी हो या होइन भन्ने कुरामा डिक्लेयर गर्नुपर्छ र यसको निकास राज्यले दिनुपर्छ र मान्छेलाई पहिचानविहीन राखिराख्नु हुँदैन भन्ने नै हो हाम्रो मान्यता। नेपालको टेरिटोरीभित्र, क्षेत्राधिकारभित्र र युएन जस्तो संस्थाको अगाडि जुन भोक हडतालको 10 दिन भइरहेको छ र उहाँहरूको स्वास्थ्य स्थिति एकदम प्रतिकूल भइरहेको छ, यो अवस्थामा पनि हामीले गम्भीरता लिन सकेनौँ भने त्यसको जिम्मेवार त राज्य हुनुपर्छ भन्ने हाम्रो भनाइ हो।
जस्तो अब पहलकै कुरा गरौं, शरणार्थीहरूले सरकारबाट आफ्ना पहिचान र सहायतासँग सम्बन्धित मागहरू पूरा हुने प्रतिबद्धताको आशा गरेका छन्, त्यो त उनीहरूको न्यूनतम अधिकार हो जस्तो तपाईँलाई लाग्दैन?
त्यही भएर पनि हामीले सुरुदेखि नै उठाइरहेका छौं कि उनीहरूको माग के हिसाबमा जायज छ र मानव अधिकार कर्मीहरूले उठाउनु आवश्यक छ भने उनीहरू आफ्नो परिचय खोजेका छन् हो या होइन भन्ने कुरा, र त्यो कुरा चाहिँ अनन्तकालसम्म रोक्न पाइँदैन र परिवारका केही सदस्यहरू विदेश छन्, केही सदस्यहरू यहाँ अल्मलिरहनु परेको छ र ऊ हो या होइन भन्ने कुरा नै क्लियर छैन र भनिसकेपछि यो कुरामा चाहिँ सरकारले डिक्लेयर गर्नुपर्छ र यस्ता कुराहरूको कारणले ऊ पहिचान नभएको कारणले गर्दा, यो सामान्य प्रशासनिक कामको कारणले गर्दा यदि उसको मानवीय क्षति भयो र स्वास्थ्यमा प्रतिकूल असर भयो भने यसको जिम्मेवार राज्य हुनुपर्छ र हामी अल्टिमेटली राज्यलाई गम्भीर बन्नलाई फेरि पनि तपाईँहरूको यो कार्यक्रम मार्फत पनि हार्दिक अनुरोध गर्न चाहन्छौँ।
शरणार्थीहरूको पहिचान संविधानसँग सम्बन्धित मुद्दा विशेष गरी त्यो चाहिँ मन्त्री परिषदबाट निर्णय हुनुपर्ने भनेर जुन भनिएको छ यहाँ, अब त्यो तपाईँलाई कहिलेसम्ममा कसरी होला जस्तो लाग्छ? तपाईँले पनि यो विषयमा अलिकति केही अध्ययन गर्नुभयो, शरणार्थीसँग सम्बन्धित संघ संस्थाहरूसँग, शरणार्थीका प्रतिनिधि र अगुवाहरूसँग भेट भयो, सरकारी मान्छेहरूसँग पनि तपाईँले कुरा गर्नुभयो यस बीचमा, कस्तो लाग्छ यो कति व्यवस्थित ढंगले अगाडि बढ्ला अर्थात कहिलेसम्ममा होला भन्ने तपाईँलाई कुनै अन्दाज आउँछ?
यो त बडो गम्भीर छ। किन पनि भन्नुहुन्छ भने राज्यका निकायहरूसँग भेट भयो भने एकले अर्कालाई पन्छाउने मात्रै कुरा खोजिरहेको छ। हामी एक्लै गर्न सक्दैनौ, यो चाहिँ क्याबिनेटले मात्रै गर्न सक्छ, मन्त्री परिषदले मात्रै गर्न सक्छ लगायतका कुराहरू उहाँहरूका छन्। तर त्यसमा प्रोसेस के हुन सक्छ भनेर आश्वस्त दिलाउन एउटा सरकारी निकायका मान्छेहरू आश्वस्त दिलाउन आन्दोलनकारीहरूलाई सकिरहेका छैनन् र उनीहरू मिडिएसनलाई पनि त्यो आश्वस्त तुल्याउन वातावरणमा छैन। किन भन्नुहुन्छ भने त्यसको त हिजोका परिणामहरूले, हिजो भोलिबाट ओपन गर्छौँ पर्सिबाट 15 दिनभित्रमा हामी यो शुरूआत गर्छौँ भनेर सम्झौता भएर जुन काम भएको छैन त्यसले गर्दा समस्या छ। त्यसले गर्दा यसलाई यो अथवा त्यो मानेमा यसलाई छिटपुट रूपमा केही मान्छेहरू यो तरिकाका छन् अथवा फरक क्याटेगोरीका छन् भन्ने हिसाबले यसलाई नजरअन्दाज र जनरलाइज गर्न चाहिँ पाइँदैन र यसले गर्दा भएको क्षति चाहिँ यसमा दुवै पक्ष आन्दोलनकारी, हाम्रो त के पनि अनुरोध हो भने आन्दोलन जसले उठाइरहनु भएको छ आन्दोलनको निचोड र आन्दोलनको अगुवाई गर्नेहरूले पनि यसमा गम्भीर हुनु आवश्यक छ र आन्दोलनको जो सरकारवाला निकायहरू हुनुहुन्छ यसमा पनि गम्भीर छ। यो चाहिँ अहिलेको जटिल समस्या भएको कारणले गर्दा, दुवै पक्ष गम्भीर नभएको कारणले गर्दा यसै यो कार्य यो अनसन चाहिँ यहाँसँग पुगेर अथवा यति दिनभित्रमा यो समस्या समाधान हुन्छ होला भन्ने विषयमा अहिले अड्कलबाजी गर्नु छिटो हुन्छ होला जस्तो लाग्छ र बाँचे मात्रै अरू कुराहरू गर्न सकिन्छ भन्ने कुरा म सन्देश दिन चाहन्छु र यो समस्यालाई गम्भीर बनाऊ, गम्भीर ढङ्गले सोचौँ र मानवीय जीवन रहे मात्रै अन्य अधिकारको कुरा उपयोग गर्न पाइन्छ भन्ने भएको सन्देश दिन चाहन्छु।
सन् 1990 ताका शरणार्थी बनेका भुटानीलाई नेपाल सरकारले सन् 1993 दर्ता गरेको थियो। यो क्रम बीचबीचमा पनि भएर सन् 2006 जारी थियो। तैपनि कामको खोजीमा गएका, भूटानको जेलमा परेका कारण ढिलो गरी भित्रिएका, शरणार्थी दर्ता गरेर के हुन्छ र भन्दै वास्ता नगरेका र शरणार्थी समाजभन्दा बाहिरकासँग बिहे गरेका लगायतका कारणले उनीहरू दर्तामा छुटेका छन्। सरकारका प्रतिनिधि शरणार्थी दर्ता खोल्ने हो भने पुनर्वासमा जाने लोभमा गैर भूटानीहरू छिर्ने, भूटानबाट फेरि मान्छेहरू भित्रिने जस्ता शंका गरिरहेका छन्। तर दर्ता नभएका भूटानीले सहायता सामग्री पाएका छैनन्। आफन्तहरू पुनर्वास भए पनि उनीहरू प्रक्रियामा सहभागी हुन पाएका छैनन्। त्यो भन्दा पनि जटिल कुरा उनीहरूको परिचय नै छैन। यस्तो अवस्थामा शरणार्थीका नेताहरूको भूमिका र उनीहरूको लबिङ कस्तो छ त? भूटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलका कुरा सुनौ।
1,08,000 शरणार्थीलाई भूटानीलाई शरण दिने नेपालले जब 3,000 भन्दा केही बढी भुटानीलाई शरण दिनुमा त्यस्तो ठुलो भार पनि पर्ने होइन। एकापट्टि युएनएचआरले नेपाल सरकारले हामीलाई अनुमति दियो भने हामी राहतको व्यवस्था गर्छौँ भनिरहेको अवस्था छ र आजदेखिको समस्या पनि होइन। एउटै परिवार भुटानबाट आउँदा छुटेका परिवारहरूको दर्ता हुन नसकेको कतिवटा छ, कति जेलमा बसिरहेका मान्छेहरू छन्, उनीहरू जेन्युन भुटानी हुँदाहुँदै पनि नेपाल सरकारले त्यसको जानकारी हुँदाहुँदै पनि नदिएकोमा चाहिँ बडा दुःख लाग्दो छ।
तपाईँहरू जो नेतृत्वमा हुनुहुन्छ, तपाईँहरूले चाहिँ यो कुरालाई पहल गर्नलाई तपाईँहरूले के किसिमको लबिङ गर्नुभएको छ त?
हामीले अब पहिला सुरुदेखि नै अब यो आजदेखिको मुद्दा होइन, यो 93 पछाडि जब काकर विकाममा स्क्रिनिङ पोस्ट बस्यो त्यस पछाडि नै यो मुद्दा उठ्दै आयो, मान्छेहरू छुट्दै गए, पछि थपिँदै गएर हामीले बारम्बार नेपाल सरकारलाई जानकारी गराउँदै गयौँ। जिल्ला लेभलमा, केन्द्रीय लेभलमा मन्त्रीसम्म पनि पुगेर हामीले यो कुरा राख्यौँ, तर सधैँ एउटै प्रकारको आश्वासन रह्यो कि केही समय तपाईँहरू पर्खिनुहोस्, हामी छलफल गर्दैछौँ भन्ने कुरो भयो। र जब गणतन्त्र आइसकेपछि चाहिँ फेरि अर्को कुरो के भयो भने यो क्याबिनेटले डिसिजन लिने मुद्दा भएको हुँदाखेरि एउटा मन्त्री लेभलमा पनि समाधान हुँदैन र क्याबिनेटमा जानुपर्छ भन्ने बारम्बार कुरा आइरहेछ। हामीले हरेक पल्ट गृहमन्त्रीज्यूहरूलाई, परराष्ट्र मन्त्रीज्यूहरूलाई पनि कुरो राख्यौँ, प्रधानमन्त्री समेतलाई पनि यसअघि, अहिले त अहिलेको प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा भेटेको छैन तर हामीले जानकारी गराइरहेका छौँ। रिजालजीले पनि बारम्बार यो कुरो पुर्याइरहनु भएको छ, मैले पनि एकपल्ट यसलाई प्रयास गरेँ, तर एउटै कुरो आइरहेछ कि हामी पहल गर्दैछौँ, केही दिन पर्खिदिनुहोस् भन्ने मात्रै आइरहेछ।
तपाईहरु जो नेतृत्वमा हुनुहुन्छ तपाईहरुले आफ्नो जनतालाई आफ्ना नागरिक प्रति गर्नुपर्ने जुन किसिमको जिम्मेवारी बोध थियो त्यसको त्यो किसिमको जिम्मेवारी बोध नभएर यो समस्या चाहिँ बल्झिँदै गएको भन्छन् नि त मान्छेहरु त
अनि हाम्रो जिम्मेवारी त अब शरणार्थी दर्ता गर्ने जिम्मेवारी हाम्रो होइन मुद्दालाई इस्युलाई सरकारसम्म हामीले पुर्याउने कुरा हो हामीले पुर्याइसकेका छौँ र बारम्बार अब सिडी तल झापा लेभलमा डाइरेक्टर लेभलमा यो कुरो भएर पनि उहाँहरूले पनि एउटा डाटा यति छन् दर्ता हुन चाहने भुटानीको भनेर पठाइसकेको अवस्थामा अब यहाँ एक व्यक्तिको अथवा एउटा एउटा पार्टीको एउटा अथवा एउटा संस्थाको समस्या मात्रै नभएर समग्र भुटानीको मुद्दा हो यो र नेपालको राष्ट्रिय मुद्दा बनिसकेको अवस्थामा नेपाल सरकारले यसलाई चाहिँ चासो लिनुपर्ने चाहिँ हो तर भइरहेको छैन दुःख लागेको छ
जस्तै विषयवस्तुमा एकदम केन्द्रित भएर कुरा गर्दा एघार दिनदेखि महिलाहरू आमरण अनसनमा छन् उनीहरूको स्वास्थ्य स्थिति बिग्रँदै गएको छ यस्तो अवस्थामा तपाईँहरूले गर्नुपर्ने भूमिका ठ्याक्कै यही आन्दोलनलाई लिएर यो 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 काम गऱ्यौँ भनेर भन्न सक्ने केही कुराहरू छन् तपाईँसँग
होइन हामीले भेटघाटको क्रम धेरै बढाएको छ मैले परराष्ट्र मन्त्रीलाई भेट्न खोजिरहेको थिएँ भेट्न सकिनँ उहाँ चाइना पुगेर फर्केर आएपछि मात्रै भेट्छु भनेको छ त्यस्तो जानकारी आएको छ र अरू पनि हामीले पहल त नगरेको होइन युएनएचआरमा पनि पटक पटक हामीले आह्वान गऱ्यौँ यो कुरा उठायौँ विज्ञप्ति मार्फत पनि जानकारी गरायौँ लेख मार्फत पनि जानकारी गरायौँ मुद्दा छ भनेर तर एउटै कुरो नेपाल सरकारको निकायबाट चाहिँ एउटै कुरो आएछ कि युएनएचआर मान्दैन भन्ने कुरो आउँछ युएनएचआरलाई भन्दाखेरि नेपाल सरकारले ओके गर्यो भने हामी यसलाई राहत दिन तयारी छौँ भन्ने राखेको अवस्था छ
जस्तै पौडेलजी एउटा कुरा नि एकातिर चाहिँ उनीहरू अनसनमा बसेर उनीहरूको स्वास्थ्य स्थिति बिग्रदै गएको छ यो आन्दोलन चाहिँ एकदम पेचिलो बन्दै गएको देखिन्छ एकातिर सरकार चाहिँ त्यति वास्ता गरेको जस्तो पनि देखिँदैन अनि अर्कोतिर सबभन्दा दुःख लाग्दो कुरो चाहिँ भुटानी शरणार्थीका जो नेतृत्ववर्गमा हुनुहुन्थ्यो तपाईँहरू पनि पहल गरिरहेका छौँ भनिराख्नु भएको छ अब यसको निकास चाहिँ कसरी निकाल्ने
निकास त गभर्मेन्टले यसलाई एड्रेस गर्नुपर्छ भुटानी हुन् भने उहाँहरूले छानबिन गरेर दर्ता दिनु पर्यो अरू शरणार्थी सरह अब एउटै कुरालाई झुलाइराखेर भोलि पर्सि भने एउटा संवेदन विषय मानवीय समस्यालाई अब अल्टाल गरेर लाने प्रक्रिया चाहिँ राख्नु चाहिँ भएन
यो चाहिँ समग्र कुरा भयो मैले भन्न खोजेको अहिले आन्दोलन चाहिँ यसरी चलिरहेको छ मानवाधिकार कर्मीहरूले पनि आन्दोलन स्थगित गरेर शान्तिपूर्ण तरिकाले चाहिँ तपाईँहरू माग राख्नुहोस् भनेर आह्वान गरिरहेको अवस्था छ सरकारले नसुनिरहेको अवस्था छ नेताहरू चाहिँ अब शरणार्थीसँग चाहिँ अलिकति टाढा टाढा भइरहेको अवस्था पनि देखिन्छ यस्तो अवस्थामा यसको समाधानको उपाय चाहिँ तपाईँसँग त्यस्तो कुनै छ
समाधान त अब अनसन बस्नु भनेको आमरण भनेको त्यहाँभन्दा अर्को विकल्प मतलब अन्तिम अवस्था त्यहाँभन्दा छैन क्या त्यसो हुँदाखेरि नेपाल सरकारले यसलाई चाहिँ गम्भीर रूपमा लिनुपर्छ
अब नेपाल सरकारले गम्भीरतापूर्वक लिएन एघार दिन भइसक्यो मानवाधिकार कर्मीहरूको पहल पनि मूर्त रूपमा देखिएन मान्छेहरू त्यहाँ चाहिँ नखाइकन चाहिँ त्यो स्वास्थ्य स्थिति बिग्रँदै गएको अवस्था छ अब के गरेर चाहिँ तत्काल यो समस्यालाई चाहिँ सल्ट्याउने होला त
होइन अब नेपाल नेपालमा कुनै विदेशी आएर धरना बस्छन् धरनासम्म बस्छन् भने त्यो कुरो नेपाल सरकारको इमिग्रेसन डिपार्टमेन्ट पनि होला उनीहरूले हेर्न सक्नुपर्ने हो शरणार्थी शिविरमा बसेको थोरै अब धेर एक दशक बितिसकेको अवस्था छ उनीहरू भुटानी होइनन् भने कहाँ कहाँ हुन् नेपाल सरकारले चाहिँ उनीहरूलाई त पठाउनु त पऱ्यो नि त यदि भुटानी हुन् भने शरणार्थी हुन् भने नेपाल सरकारले छुट्याउन सक्छ भनेदेखि त उनीहरूलाई दर्ता दिनु पर्यो भुटानी होइन भने प्रमाण गर्न सक्ने आधारै छैन किनभने आदि परिवार दर्ता गरेर त्यसो मुलुकसम्म नेपालले पठाइसकेको अवस्था छ त्यही परिवारको सदस्य चाहिँ शिविरमा दर्ता नपाएर बसिरहेको अवस्था एउटा दुःख लाग्दो एउटा लाजमर्दो विषय पनि त छ नि त यो
हो तर चाहिँ अब यो आन्दोलनलाई चाहिँ एउटा निकासको रूपमा लैजाने खालको केही पनि बाटो देखिएन सबै आफ्नो अडानमा अडिग भएर बसिरहेको अवस्थामा अब तपाईँहरू नेतृत्वको हिसाबले आफ्नो नागरिकहरूप्रतिको जिम्मेवारीको हिसाबले चाहिँ के सुझाव लिनुहुन्छ अथवा यसलाई चाहिँ निकास दिने बाटो के खोज्नुहुन्छ
निकास त अब उनीहरूको दर्ताको विकल्प छैन नि त उनीहरूले राहत पाउनु पर्यो शरणार्थी हुन् शरणार्थीले शरण पाउनुपर्छ त्यो
यो अझै चाहिँ विस्तृत खालको कुरा भयो मैले एकदम केन्द्रीकृत भएर कुरा गर्न खोजेको तपाईँले चाहिँ त्यहाँ आन्दोलनमा बसिरहेका मान्छेहरूलाई है तिमीहरूको नेता चाहिँ हामी छौँ यो इस्युलाई उठाउँदै गर्नुलाई अहिले चाहिँ अनसनलाई यहीँ रोक अथवा आन्दोलनको अर्को रूपमा जाऊ भनेर आह्वान गर्न सक्ने अवस्था छैन र
त्यो बारम्बार उहाँहरूले धरना बस्नु भएको छ उहाँले अब एउटा शरणार्थीसँग के रहन्छ ठुलो कुरो बाँच्नु त पर्यो उनीहरूले बाँच्ने आधार नभएसम्म त अब हामीले भन्न सक्ने आधार कहाँ रह्यो त?
दर्ताविहीन शरणार्थीको समस्याको यो मुद्दा दिनदिनै पेचिलो बन्दै गएको छ। यसलाई कसरी समाधान गर्ने हो, बेलैमा उपाय खोज्नु जरूरी छ। अनसनमा बसेका भुटानीहरूको अवस्था दिनदिनै नाजुक बनिरहेको छ। उनीहरूको अवस्था र पछिल्लो पटक आन्दोलनप्रति उनीहरूको सोचाइबारे बुझ्न एकैछिन अनसनको नेतृत्व गरिरहेकी दुर्गादेवी विष्टका कुरा सुनौ।
जुन हामीले माग मागेका छौँ त्यो हाम्रो अधिकारभित्र पर्ने कुराहरू हामीले मागेछौँ होइन, त्यो कारणले हाम्रो माग पुरा नहुन्जेलसम्म हामी यसरी नै बसिराख्नेछौँ। जहिलेसम्म सरकारले पुरा गर्दैन तहिलेसम्म हामी बसिराख्नेछौँ या थप कार्यक्रमहरू अगाडि फेरि हामी अगाडि सार्नेछौँ।
जस्तो मानव अधिकार कर्मीहरूले पनि आन्दोलनको स्वरूप परिवर्तन गर्न भनेर यहाँहरूलाई सल्लाह दिइरहेको हामीले बुझेका थियौँ, यसबारे केही सोच्नु भएको छ?
आन्दोलनको स्वरूप परिवर्तन गर्दा पनि हाम्रो माग त्यही हो, नगर्दा पनि यही हो होइन। त्यही कारणले हामीले स्वरूप त जो काठमाडौँ जाने टोलीहरूले पनि गरिरहेछ, यहाँ बस्नेले पनि एउटा अन्तिम विकल्प भएको कारणले अब स्वरूप परिवर्तन त हामीले खासै अनसन उहाँहरूको भनाइ चाहिँ अनसन तोड्दै होइन तपाईँहरूले चाहिँ वार्तामा जाने वातावरण चाहिँ मिलाउनु पर्छ केही समयपछि भन्ने हो। अनसनमा बसेको उपलब्धि नै हासिल नभइकन हामीले त्यो स्वरूप परिवर्तन गर्न अहिले चाहँदैनौँ।
जस्तो अब तिनै मागहरूको बारेमा कुरा गर्दा विभिन्न आंशिक रूपमा अघिल्लो साल पनि केही शरणार्थीको समस्या समाधान भएको थियो, सरकारले व्यवस्था गरे हो कि कस्तो लाग्छ यहाँलाई?
सरकारले अलिकति हाम्रो दृष्टिकोणमा हेर्ने भने सरकारले नहेरेको नै लाग्छ हामीलाई, किनभने सरकारले चाहिँ हामीलाई हेरिदिएको थियो भने अहिले यो हाम्रो अवस्था यस्तो हुने थिएन। एउटा क्याटेगोरीलाई चाहिँ उहाँहरूले पूरा गरेर अरू चाहिँ कुनै क्याटेगोरीहरूलाई चाहिँ काम नगरिदिएको कारणले अहिले यो अवस्था चाहिँ आएको।
अब के त, अब आज 11 दिन भइसक्यो, कोही सरकारी तहको जिम्मेवार ढंगले वार्तामा तपाईँले भने अनुसार कोही पनि आएन यहाँ, यसले त मानवीय संकट झन अझै क्षति निम्त्याउने स्थिति आउला नि। त्यसतर्फ पनि त जिम्मेवार ढंगले तपाईँले सोच्नु भएको होला नि, तपाईँ जो नेतृत्व गरिरहनु भएको छ।
मैले आफ्नो जिम्मेवार ढंगले सोच्ने भन्दा पनि जो जो यहाँ पीड़ितहरू छन् उहाँहरू आफ्नो आफ्नो अधिकारको निम्ति चाहिँ उहाँहरू आउनु भएको छ, र म पनि आफ्नै अधिकारको निम्ति यहाँ आफ्नो अधिकार खोज्नको निम्ति आएको हुँ। यसको जिम्मा हामीले पीड़ितले लिने भन्दा पनि नेपाल सरकारले लिनुपर्ने अवस्था हुन्छ। सबै कुरो चाहिँ हाम्रो अधिकारहरू चाहिँ नेपाल सरकारले चाहिँ दमन गरेर हाम्रो अधिकारहरू चाहिँ दबाएर राखेको छ, जसले जुन निकायले दबाएर राखेको छ त्यही निकायले जिम्मा लिनुपर्ने हुन्छ यहाँ कुनै पनि घटना घटेमा।
एउटा अर्को कुरा, जस्तो हिजो पनि गृह राज्य मन्त्री भीमराज चौधरी दमक आउनु भएको थियो र त्यहाँ चाहिँ मानव अधिकार कर्मीहरूले यहाँ ल्याउन अनसन स्थल ल्याउन निकै प्रयास गरेका थिए, तर राज्य मन्त्रीको कुरा के थियो भने म जाँदा अनसन तोडिन्छ र माग पछि पूरा गर्ने, क्रमशः पूरा गर्दै लैजाने, प्रतिबद्धता भन्दा बाहेक मसँग दिने केही पनि छैन भन्नुभएको थियो। यो दुवै पक्ष यसरी आफ्नो अडानमा एकदमै कडा भएर रहने हो भनेदेखि त निष्कर्षमा पुगिँदैन होला नि त दुर्गाजी?
उहाँले एउटा राज्य मन्त्री जस्तो मान्छे आएर पनि एउटा चाहिँ प्रतिबद्धता मात्रै जाहेर गरेर जाने हो भने त एउटा रिटर्नमा हामीलाई केही पनि लिखित रूपमा दिनु भएन भने भोलि माग पूरा नहुँदा हामीले चाहिँ एउटा आधार फेरि उहाँलाई चाहिँ पक्रिने या केस गर्ने हाम्रो कुनै पनि आधार हुँदैन, त्यो भएको कारणले हामीलाई चाहिँ लिखित रूपमै चाहिएको।
यहाँ जस्तो संयुक्त राष्ट्रसङ्घीय शरणार्थी सम्बन्धी उच्च आयोग पनि छ, भुटानी शरणार्थीहरूलाई सहायता गरिरहेको, ती अन्तर्राष्ट्रिय संघ संस्थाहरूको चाहिँ के भनाइरहेको पाउनु भएको छ यहाँले?
उहाँहरूको भनाइ भनेको जुन हाम्रो अधिकारको कुरा हो त्यो चाहिँ नेपाल सरकारले अर्डर दियो भने उहाँहरू चाहिँ हामी तयारी छौँ, रातारातै काम गर्न सक्ने हाम्रो अवस्था छ भनेर उहाँहरूले बताइराख्नु भएको छ भने जति पनि कुराहरूमा नेपाल सरकारले हामीलाई दबाएर राखेको हामीलाई महसुस हुन्छ।
अन्तिम एउटा जिज्ञासा, सरकार कुन नियतले तपाईँहरूप्रति यति अनुदार भएको होला, तपाईँलाई कस्तो लाग्छ सरकारको उद्देश्य के हुन सक्ला?
हामीलाई लाग्छ कतिपय मान्छेहरू चाहिँ यहाँ पक्राउ परिराखेको अवस्था पनि छ होइन, र बाहिरको हाम्रो रिप्लेसमा चाहिँ बाहिरको जुन इन्डियन नेप्लिसहरू चाहिँ कतिपय मान्छे हाम्रो नाममा चाहिँ गइसकेको कारणले पनि अलिकति सरकार चाहिँ डराएको अवस्था हो कि भन्ने हामीलाई लाग्छ।
अब आन्दोलनको अबको गति के?
केही दिन अझै हामीले अब यसैलाई चाहिँ निरन्तर दिने कुरो आउँछ होइन, त्यस पछाडि पनि भएन भने त्यतिखेरै चाहिँ एउटा मिटिङ बसेर निकाल्ने निष्कर्ष हामी टुङ्गो गर्छौँ।
अनसन स्थलमा कमजोर स्वास्थ्यका बावजुद हामीसँग कुरा गरिदिनु भयो, तपाईँलाई धन्यवाद।
तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
11 दिनदेखि आमरण अनसनमा बस्नुभएका शरणार्थी महिला समूहकी संयोजक दुर्गादेवी विष्टसँगको कुराकानीपछि म बेलडागी शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव धनवीर सुब्बा भए ठाउँ आइपुगेका छु। धनवीरजी, तपाईँको कार्यालय अगाडिपट्टि 11 दिनदेखि आमरण अनसनमा शरणार्थी महिलाहरू बस्नुभएको छ, यो माग तपाईँहरूले कुन कुन निकायसम्म पुर्याइसक्नु भएको छ अहिलेसम्म?
हामीले पत्रकार साथीहरूसँग गफ गरेर पनि मानव अधिकारवादीहरूको ध्यान आकर्षण गरेर पनि यसलाई सम्पूर्ण निकायमा पुगिसकेको छ भन्ने म विश्वस्त छु। आरसीओ युएनएसीआरहरू मार्फत पनि या युएनएसीआरलाई पनि हामीले डाइरेक्ट अब भेटेर पनि गफ गरिसकेका छौँ भने काठमाडौँ कन्ट्री अफिसमा पनि पक्कै पनि यो दमक बेस अफिसबाट पुगिसक्यो र आरसीओ लेभलबाट सम्पूर्ण गभर्मेन्टहरूलाई पनि पुगिसक्यो।
पहिचान र सहायतासँग सम्बन्धित मागहरू राख्नु भएको छ उहाँहरूले, यी मागहरू तपाईँले जहाँ जहाँ पुर्याउनु भयो त्यहाँ त्यहाँबाट कस्तो किसिमको फिडब्याक अथवा पूरा हुने नहुने के आश्वासन आयो अहिलेसम्म?
अब तत्काल अहिले सबै मागको सम्बोधन हुन्छ जस्तो पनि देखिँदैन। युएनएसीआरसँगको कुराकानीमा पनि के हो भन्दाखेरि अब जति एउटा राहत रिलिज गर्नुमा पनि अब सबैको सहमति डब्ल्यूएफपी नेपाल गभर्मेन्ट र युएनएसीआरको कोलाबोरेसनमा हुने भएकोले गर्दाखेरि अब एक्लै युएनएसीआर मात्रले पनि निर्णय गर्न सक्ने अवस्था देखिएन।
20 वर्ष पछिसम्म पनि पहिचान र सहायता पाइनु भनेर शरणार्थीहरू शिविरमा रहनु भनेको त शरणार्थीका प्रतिनिधिको रूपमा शिविर व्यवस्थापन समितिको पनि केही जिम्मेवारी होला नि यसमा, होइन?
म यसमा के भन्छु भने एउटा गभर्मेन्टले पनि ठोस एउटा निर्णय निकालेर पहिचान खाँटी शरणार्थीलाई या खाँटी भुटनिसलाई एउटा शरणार्थीको दर्जा दिएर जो पनि एउटा शरणार्थी हुन लायकको छैन या त्यो क्राइटेरियामा पर्दैन भने उनीहरूलाई चाहिँ अब छानबिनद्वारा नै छुट्याएर चाहिँ समस्याको समाधान चाहिँ चाँडोभन्दा चाँडै एउटा हल गर्नुपर्ने हो।
अब शिविर व्यवस्थापन समिति के गर्छ शरणार्थीहरूका यी मागका बारेमा? कुन लेभलमा कुन तहसम्म जाने अगाडि बढ्ने भन्ने कुरा छ? शरणार्थीको आधिकारिक प्रतिनिधि त तपाईँ हो।
यसमा अब जहाँसम्म लाग्छ हामी काठमाडौँ गएर एउटा प्रधानमन्त्रीको कार्यालय या गृहमन्त्रीको कार्यालयमा पुगेरै मात्रै पनि सबै कुरा हुन्छ भन्ने विश्वस्त छुइनँ। किन भन्दाखेरि त्यो कुरा जुन काठमाडौँमा पुग्नु पर्थ्यो एउटा मान्छे नपुगे तापनि यो सबै जानकारीहरू अवगतहरू त भइसकेकै हो, ध्यान आकर्षण भइसकेकै छ। त्यसले गर्दाखेरि अब शिविर व्यवस्थापनले अब गर्नुपर्ने कुरा के हो त भन्दाखेरि अब सम्बन्धित निकायहरूलाई हामीले अवगत गराउने जानकारी गराउने हो। त्यहाँदेखि उपरान्त शिविर व्यवस्थापनले गर्नुपर्ने कार्यहरू त्यति छुटेको छ जस्तो लाग्दैन, तैपनि अब कहीँ चुकेको छ भने त्यो शिविर व्यवस्थापनले गर्छ पक्कै नै।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा आज हामीले शरणार्थी शिविरमै बसेर पनि शरणार्थीको दर्ता नपाएका भूटानीको आन्दोलन समाधानका लागि भएको मध्यस्थताको प्रयास विफल हुँदा थप पेचिलो बन्दै गएको आन्दोलनको सन्दर्भमा चर्चा गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट पूर्वाञ्चलका एफएम 96.8 मेथिनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट एकसाथ प्रसारण भइरहेको छ।
यी सामग्री सँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईंलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ। अथवा तपाईंसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ। यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ।
आउँदो बुधबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा, शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भूटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौ, पर्खी बस्नुहोला।
हवस् त, शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजबहाक, शारदा देवकोटा अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु। नमस्कार।